नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको स्थायित्वमा प्रश्न उठाउनुपर्ने अवस्था नरहेको भन्नुहुँदै सरकार नीति तथा कार्यक्रम अनुरूप बजेट तयारीमा जुटेको बताउनु भएको छ। हिजो बसेको एमाले सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले कांग्रेसका केही नेताले सार्वजनिक रूपमा आलोचना गरे पनि संसदको अहिलेको अंकगणितका कारण पनि संस्थागत रूपमा कांग्रेस पछि हट्ने सम्भावना नरहेको जानकारी दिनुभएको नेताहरूले बताउनु भएको छ। हिजो नै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्नुभएको छ। सरकारले हालै ल्याएको नीति तथा कार्यक्रम, आगामी बजेटसहित समसामयिक राजनीतिक विषयमा आजको अन्तरसंवादमा कुराकानी गर्नेछौ। कुराकानीका लागि एमाले उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे हामीसँग प्रत्यक्ष सम्पर्कमा जोड़िनु भएको छ। हजुर, स्वागत छ यहाँलाई। हजुर, अब यो जुन पछिल्ला अवस्थाहरू देखिएका छन्, राजनीतिक अवस्थाहरू, मूलत सरकार चाहिँ कहिलेसम्म रहन्छ, टिक्छ कि टिक्दैन, यी यावत कुराहरूमा अब एमालेको हिजोको बैठकमा प्रधानमन्त्रीको जुन चाहिँ अवस्था देखिएको छ कि अब स्थायित्वप्रति शंका नगर्नु, शंका गर्नुपर्ने केही अवस्था छैन भनेर उहाँले जसरी सुस्पष्ट रूपमा भन्नुभएको छ, यसले के संकेत गर्छ?
होइन, अब उहाँले भएकै कुरालाई नै त्यहाँ भन्नुभयो, होइन, नभएको कुरालाई भन्नुभयो, होइन। जस्तो भन्नुहोस् न, अहिले नेपाली काङ्ग्रेस एमाले र नेपाली काङ्ग्रेस दुईटाको मात्रै शक्ति जोड्दा पनि 167 सिट हुन्छ पार्लियामेन्टमा, संसदमा बहुमत ल्याउनलाई 138 भए पुग्छ। त्यसबाहेक पनि अरू 5 दलहरू चाहिँ यो सरकारको गठबन्धनलाई सहयोग गरिरहेको अवस्था छ। त्यसो हुँदा सरकारको स्थायित्वमा त्यस्तो प्रश्न चिन्ह गर्नुपर्ने कुरा त केही पनि थिएन, हिजै पनि थिएन। वास्तवमा नेपाली कङ्ग्रेसले निर्णयमा तलमाथि नगरेसम्म अरू कोही जोडिएर पनि अहिले चाहिँ बहुमत पुग्ने अवस्था पनि छैन। त्यस हुनाले सरकारको स्थायित्वमा कुनै त्यस्तो प्रश्न छैन र त्यही कुरालाई अध्यक्षले, प्रधानमन्त्रीले पार्टीमा अलि जोड दिएर भन्नुभएको हो। मलाई त के लाग्छ भने त्यो भइरहेकै वास्तविकतालाई नै उहाँले स्पष्ट पार्नुभएको जस्तो लाग्छ मलाई।
हजुर, जसरी माओवादी अध्यक्षको पछिल्लो भूमिकालाई लिएर एमाले, त्यसै गरी प्रधानमन्त्री स्वयंले, यहाँहरू जस्ता एमालेका नेताहरूले असन्तुष्टि व्यक्त गरिरहनु भएको छ, उहाँ त्यतिकै बोलिरहनु भएको छ, सरकार ढल्छ भन्नुहुन्छ, ढाल्छ भन्नुहुन्छ, काँग्रेससँग जानुभएको छलफल गर्नुभएको छ, हामीसँग पनि प्रयासहरू गरिरहनु भएको छ, के त्यस्ता प्रयासहरूले कहीँ कतै स्थान पाइरहेको छ?
मलाई त्यस्तो लाग्दैन है। अब किनभने तपाईँ एउटा कुरा त हिसाब गर्नुहोस् न, यसभन्दा अगाडिका गठबन्धन बनेर गठबन्धन भत्किने जो प्रक्रिया हुन्थ्यो, धेरै मान्छेलाई थाहा नै हुँदैन थियो, इभन नेताहरूलाई पनि थाहा हुँदैन, साटोसुटै चेन्ज भए देखिन्थ्यो नि, देखिँदैन्थ्यो। जब धेरै हल्ला हुन्छ भनेपछि केही पनि हुँदैन, केही पनि भइरहेको छैन भन्ने कुरा बुझ्नुपर्छ जस्तो लाग्छ मलाई, कि उहाँ चाहिँ कन्फिडेन्ट भएको भए सायद भित्री भित्री कुरा धेरै गर्नुहुन्थ्यो होला। त्यो नभएकै हुनाले बाहिरी चाहिँ चर्चा बढी गर्नुभएको कि जस्तो लाग्छ।
काँग्रेसका केही नेताहरूले जसरी असन्तुष्टिहरू व्यक्त गर्नुभएको छ, अब केही नेताहरू संयन्त्रको बैठकमा पनि सहभागी नहुने क्रमले निरन्तरता पाएको छ, त्योसँगै प्रधानमन्त्रीले एउटा विकल्पका रूपमा माओवादीसँग, त्यसै गरी एकीकृत समाजवादीसँग छलफल अगाडि बढाउनु भयो, भोलि काँग्रेसमा समस्या आयो भने हाम्रो यो बाटो हुनेछ भनेर पनि उहाँले गर्नुभयो भन्ने पनि चर्चाहरू सुनिएका छन्, चलेका छन्।
त्यस्तो लाग्दैन मलाई, किनभने देवानदेखि नै यो अहिलेको पछिल्लो जो गठबन्धन छ, शेरबहादुरजीसँगकै कुराकानीबाट चाहिँ यो बनेको छ। अब उहाँ त्यो पार्टीको सभापति हुनुहुन्छ, संसदीय दलमा उहाँकै पकड छ, कङ्ग्रेसभित्र विभिन्न नेताहरूले विभिन्न सन्दर्भमा बोलेको देखिन्छ। यही गठबन्धन बन्दैमा पनि सरकार बन्नु हुँदैन, संयुक्त यो बाटो ठिक होइन भन्ने विचार त्यहाँ नभएको थिएन, तर त्यसको बावजुद पनि यो गठबन्धन सरकार चाहिँ निर्माण भएको हो। अब अहिले पनि मैले पनि सुन्छु केही नेताहरूले, नेपाली कङ्ग्रेसका नेताहरूले गठबन्धन तोड्नुपर्छ भनेर बोलेको देखिन्छ, र अब उहाँहरूको आफ्नै पार्टीभित्रको हैसियतमा त्यो स्थिति देखिँदैन। त्यस हुनाले त्यो भनाइले त्यति तात्विक अर्थ राख्ने मैले देखिरहेको छैन।
जस्तो अब हाम्रो भनौँ न पछिल्लो अवस्था त झन् कस्तो भने ठ्याक्कै सरकार अस्थिर हुने, एउटाको ढल्ने अर्को बन्ने, यो बीचमा पनि मुद्दाको न्यानोका रूपमा आम मानिसले अब अर्को सरकारबाट आशा गर्छन् अब यो ठिकै छ भनेर पनि त्यो लिने एउटा प्रवृत्ति जस्तै बनिसकेको थियो। अब यो बीचमा एमाले र काँग्रेसले जसरी सरकार सत्ता सहकार्य गरेका छन्, यहाँले भनेको जस्तो अन्य पाँच दल पनि त्यो सत्ता सहकार्यमा छन्, अगाडि बढ़ि नै रहेको छ संविधान संशोधनका विषय, अन्य विषयहरू पनि, बजेटकै विषय, आम मानिसहरूको असन्तुष्टिको सम्बोधनको सन्दर्भ, या चाहिँ मुलुकलाई अब अगाडि बढ़ाउने बाटोको विषय, अब के यी दुईटा पार्टी चाहिँ यी कुराहरूमा कहीँ कतैबाट भइरहेका चलखेल, यहाँहरूकै शब्दमा ती चलखेलहरू चाहिँ निस्तेज पार्दै अगाडि बढ़न भित्री रूपमै सहमत छन्, अथवा कहीँ कतै यहाँहरूका बीचमा पनि कहीँ कतै अलिअलि केही केही आशंकाहरू देखिन्छ?
यस्तो आशंका देख्दिनँ म, किनभने अब अहिलेको दिव्य प्रसाद कार्यक्रममा त मैले देखिरहनु भएकै छ, त्यसमा दुईटा कुरालाई जोड गरेर भनेको छ। एउटा चाहिँ अब संविधान संशोधन गर्छौ, होइन, सहमति वादर संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने, वास्तवमा यो नीति तथा कार्यक्रमै भरिरहनु पर्ने विषय चाहिँ थिएन, होइन, नभनिकन पनि, किनभने दलहरूले पहिले एग्रिमेन्ट गरेका थिए त्यो प्रक्रियालाई अगाडि बढाउनलाई, यो नीति तथा कार्यक्रममा ल्याउनु पर्ने जरुरत विषय त थिएन, तर यसमा पनि राखेको छ। यसको अर्थ हामी त्यसमा प्रतिबद्ध छौँ भनेर थप जोड गरेको भन्ने अर्थ लाग्छ। त्यसमा नेपाली कंग्रेस सहित सबै मन्त्रीहरू त क्याबिनेटमा छन्, उहाँहरूले यसमा सहमति गरेर यो नीति तथा कार्यक्रम आएको छ। त्यसबाले पनि यसले के देखाउँछ भने, यो जो यसमा नराखे पनि हुने विषय पनि यसमा राख्नुको अर्थ त यसमा हामी प्रतिबद्ध छौँ, हामी पछाडि पठाएको छैनौँ है भन्ने अर्थ लाग्छ। त्यसबारे मलाई त्यस्तो समस्या छ जस्तो लाग्दैन है। मलाई अब शङ्काको कुरा तपाईँले जो भन्नुभएको छ त्यो त देखिरहेकै कुरा हो कि अब कतिपय कङ्ग्रेसका नेताहरूले यो गठबन्धन आवश्यक छैन, बस्नु हुँदैन भनेर भनिरहनु भएको छ, उहाँले पब्लिकली पनि बोलिरहनु भएको छ। तर त्यसको चाहिँ नेपाली कङ्ग्रेसभित्र आफै कतिको तात्विक प्रभाव छ भन्दा त्यस्तो देखिएको छैन। त्यसो हुनाले गठबन्धनमा त्यसले असर पार्ने एउटा वस्तुगत अवस्था मैले देख्दिनँ।
त्यसको अर्थ चाहिँ यो सरकार गठन हुने बेलामा जुन सात बुँदे सहमति भएको थियो, त्यो सहमति अनुसार मुलुक अगाडि बढ्ने, अझ भनौँ न कतिपय सन्दर्भहरू, सरकारले सम्बोधन गर्नुपर्ने विषयहरू, आर्थिक सवालहरूमा अगाडि बढ्ने र मुलुकले एउटा चाहिँ परिपक्व अवस्थाको तर्फ आफ्नो चाहिँ यात्रा अगाडि बढाउने सम्भावना नै छ, होइन?
त्यो छ, किन छ भने अर्को पनि तपाईँलाई म बताऊ, अहिले यो गठबन्धन बनेको बेलाभन्दा अझ परिस्थिति, अन्तर्राष्ट्रिय परिस्थिति अप्ठ्यारो छ। अप्ठ्यारो के छ भने, खास गरी अमेरिकी चुनावपछि त्यहाँ परेको त्यहाँको नयाँ नेतृत्व आइसकेपछि पुराना कतिपय नीतिबाट पछाडि हटेर स्वयं अमेरिकाले नयाँ ढङ्गका नीतिहरू अगाडि सारेको, कामहरू अगाडि सारेको, काम सुरु नै गरेको, कार्यान्वयन नै थालेको अवस्था छ। नीतिगत कुरा मात्रै हो, जस्तो अब कतिपय अनुदान सहायताको बारेमा अमेरिकी सहायता नेपालकै सन्दर्भमा पनि रोकिएको अवस्था छ। अब विश्व स्तरमा नै गरे हो नेपाललाई भनेर कुनै टार्गेट गरे त होइन, तर त्यो नेपाललाई चाहिँ यसले प्रत्यक्ष प्रभाव पारेको छ। अब अमेरिकाले लिने नीतिले विश्वका हरेक देशको नीतिमा परिवर्तन हुने हुनु अनिवार्य हुन्छ। जस्तो भन्नुहोस् बेलायतले संसारभरि दिने सहायतालाई 40% कटौती गर्छु भनिसक्यो, फ्रान्सले 25% कटौती गर्छु भनेको छ। त भन्नुको माने अमेरिकाले मात्रै कटौती गर्ने होइन, नेपालमा आउने सहायता अरू देशले पनि कटौती गर्ने स्थिति बन्छ। यस्तो बेलामा हाम्रो बाह्य परिस्थिति जुन ढङ्गले हामी विदेशी सहायतामा डिपेन्डेन्ट हुन्छौँ, त्यो डिपेन्डेन्ट भइरहेको एउटा मुलुकलाई त्यो खालको डिपेन्डेन्सीबाट चाहिँ अब उनीहरूले हाम्रो हात झिकिदियो भने हाम्रो अर्थतन्त्रमा कस्तो चुनौती आउँछ भन्दा त त्यो बडा सिरियस कुरा छ। त्यस हुनाले राजनीतिक दलहरूले त मानु अलगै सरकार बनाउने कुरा त गर्नु होला, र अहिलेको यो जोखिम चाहिँ के भनेदेखि मुकाबिला गर्नलाई अलगै त्यस्तो गठबन्धन बनेर सक्ने अवस्था होला त भन्दा त्यसको पनि कठिनाई त्यहाँ विश्लेषण भएको हुनुपर्छ। त्यस कारणले परिस्थिति चाहिँ त्यो सरकारमा जाने मात्रै कुराले पनि कुनै समाधान गर्ने अवस्था छैन, त्यो चाहिँ त्यो गम्भीरता चाहिँ अहिले देखा परिरहेको छ। त्यसो भए सरकारमा मात्रै जाने गएर के गर्ने भन्ने होला नि त कङ्ग्रेसभित्रका मान्छेहरूलाई पनि। त्यसो भए मैले के देख्छु भने अहिले तत्काललाई यो परिस्थिति तलमाथि हुन्छ जस्तो लाग्दैन।
हामी अन्तर्सम्वादमा छौँ। अन्तर्सम्वादमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको स्थायित्वमा प्रश्न उठाउनु पर्ने अवस्था नरहेको, कांग्रेसका केही नेताहरूले असन्तुष्टि व्यक्त गरे पनि संसदको अहिलेको अंकगणितका कारण कांग्रेस पछि हट्ने सम्भावना नरहेकाले वर्तमान सरकारले निरन्तरता पाउने भन्दै हिजो एमालेको सचिवालय बैठकमा सरकार अघि बढ़ने बताउनु भएको छ। उहाँले नीति तथा कार्यक्रम अनुरूप सरकार बजेट निर्माणमा जुटेको जानकारी पनि दिनुभएको छ। त्यसका लागि सुझाव दिन उहाँले आफ्ना सांसदहरूलाई आफ्ना नेताहरूलाई आग्रह पनि गर्नुभएको छ। त्यसै गरी हिजो नै प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्नुभएको छ। केही दिन अघि मात्रै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सहितका नेताहरूसँग पनि एमाले अध्यक्ष एवं प्रधानमन्त्रीले छलफल गर्नुभएको थियो। पछिल्लो राजनीतिक अवस्था, नीति तथा कार्यक्रम र बजेट लगायतका विषयमा अन्तर्सम्वादमा केन्द्रित छौं। एमाले उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे हामीसँग हुनुहुन्छ। अब नीति तथा कार्यक्रमको समीक्षा भनौँ, विश्लेषण अहिले भइरहेको छ। विभिन्न कोणबाट सत्तारूढ दलहरूबाटै पनि केहीले असन्तुष्टि व्यक्त गरेका छन्। यहाँले त्यो कुरा अघि उल्लेख गरिसक्नु भएको छ। अधिकांशका तर्फबाट यो राम्रो आएको छ, विगतको निर्मम विश्लेषण गरिएको छ, कार्यान्वयन हुने कार्यक्रमलाई मात्रै अघि बढ़ाउने नीति लिइएको छ। त्यसै गरी अघि यहाँले उल्लेख गरेको आम सहमतिमा संविधान संशोधन अगाडि बढ़ाउने भनिएको छ। सार्वजनिक नीति सहकारी क्षेत्रबीच सहकार्यमा अर्थतन्त्रको निर्माण गर्ने भनिएको छ। त्यसै गरी अब यो चाहिँ जुन बैंक तथा वित्तीय संस्थामा लगानी योग्य पुँजी करिब 7 खर्ब रूपियाँ यो संचित भएको अवस्थामा यसलाई कसरी चलायमान बनाउने, यीलाई यावत विषयमा नीति तथा कार्यक्रमले बोलेको छ भनेर पनि नेताहरूका तर्फबाट सकारात्मक कुराहरू पनि आएका छन्। अब नीति तथा कार्यक्रमले आगामी वर्षको बजेटलाई कसरी प्रभावित पार्छ, सरकारले त्यसलाई कसरी अगाडि लिएर जान्छ?
सबभन्दा पहिलो कुरा चाहिँ अब चुनौती र सम्भावना दुइटै छ अहिलेको परिस्थितिमा। अझ बढी चुनौती धेरै छन्, मैले अघि पनि तपाईँलाई सुरुमा चर्चा गरेँ। किन भन्दा हामीसँग झन्डै झन्डै 20-25% 20% चाहिँ हाम्रो सहायता चाहिँ बाह्य ऋण र अनुदानमा हाम्रो बजेटको हिस्सा हुने गर्छ। बजेट एनाउन्स गरेको बेलामा, यद्यपि बजेटको कार्यान्वयनको आर्थिक वर्षको अन्तिममा पुग्दा 20% विदेशी सहायता, 80% हाम्रो आफ्नै स्वदेशी खर्च हुने गर्छ, स्रोतबाट चाहिँ धान्ने गरेका छौँ। त्यस हुनाले तर हाम्रो चाहिँ स्वदेशी पैसा चाहिँ बढी चालु खर्चतर्फ जाने, विदेशी पुँजी चाहिँ हाम्रो पुँजीगत खर्चतिर जाने परिस्थिति रहँदै आएको छ। यसको ठुलो हिस्सा चाहिँ पुँजीगत खर्चतिर जान्छ र स्वदेशी खर्चको धेरै ठुलो हिस्सा चाहिँ चालु खर्चतिर जाने अवस्था छ, अथवा ऋणको सामग्री भुक्तानी अरू किसिमका खर्च पनि त्यसैबाट हामी धान्ने गरेका छौँ। र यो बेलामा अहिलेको बजेटले, अहिलेको नीति तथा कार्यक्रमले केही गम्भीर कुराहरूलाई सङ्केत गरेका छ, जस्तो विकासको ढाँचालाई परिवर्तन गर्छु, गति र संस्कृतिलाई फेर्छु भनेर भनेका छ। यसको एउटा ठुलो अर्थ छ, किनभने विकासको ढाँचा मोडल नै चेन्ज गर्ने भन्ने कुरा गरेका छ। त्यसको माने आजसम्म चलिरहेका मोडलहरू बाट अब अगाडि जाने कठिन छ भन्न खोजिया हो, आजसम्मको गति पनि अब काम लाग्दैन भन्न खोजिया हो, र तेस्रो चाहिँ संस्कृति पनि बदल्ने भनेको छ। हिजोको संस्कृति कल्चर पनि बदल्ने, कल्चरभित्र धेरै कुराहरू पर्दछन्। त्यसो भए एकातिर यो कुरा चाहिँ जोड गरेका छ भने, अर्को भौतिक पूर्वाधारको क्षेत्रमा अहिले सबभन्दा धेरै हाम्रो चाहिँ देशमा भौतिक पूर्वाधारमा पनि सडक 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 भन्ने खालको चाहिँ चलन छ, सडक पुल यस्तै कुराहरूमा, अरू भौतिक पूर्वाधार भन्दा पनि यस्तो अब या बिल्डिङ खोज्ने, बिल्डिङ 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 स्कुलका बिल्डिङ यस्तै यस्तै, यसलाई पुनर्प्राथमिकीकरण गर्ने भनेर जोड गरेका छ। योजनाको समय तालिका पनि निश्चित गर्ने र आवश्यक स्रोत आकलन गरेर मात्रै सम्पन्न हुने योजनालाई परि अगाडि बढाउने, नभएका योजना स्थगन गर्ने या त्रुटिपूर्ण योजना खारेज गर्ने भन्ने कुरा गरेका छ। यसले के गर्छ भने, अहिलेसम्म हामीले गरेको चाहिँ अब ठुल्ठुला योजना घोषणा गरेका छ, पैसा चाहिँ छैन, धेरै वर्ष लाग्छ भने त्यस्तो योजना अब कन्टिन्यू गर्ने कि नगर्ने भन्ने नयाँ एउटा चाहिँ प्रश्न चाहिँ यसले खडा गरेका छ नीति तथा कार्यक्रमले, जो जरुरी पनि थियो जरुरी पनि छ। त्यस भएर यसमा केही सङ्कल्प केही अठोट कुरा चाहिँ यसले चाहिँ अगाडि सारेको छ कि म अब विकासको नयाँ ढाँचा गर्छु, हिजोका कतिपय चालु भएका योजनाहरू पनि पर्यो भनेदेखि बन्द गर्छु, स्रोत भएन भने त्यसलाई स्थगित गर्छु, स्रोत जुन दिन हुन्छ त्यो दिन मात्रै सञ्चालन गर्छु, भन्दै कतिपय संरचनाहरू चाहिँ खारेज गर्ने, गाभ्ने, हस्तान्तरण गर्ने र पब्लिक कर्पोरेसन अहिलेका हाम्रो सरकारी संस्थानहरूमा पनि पुनर्संरचना गर्छु, निजी क्षेत्रलाई हस्तान्तरण गर्छु या त्यसको चाहिँ मूल्याङ्कन गरेर मौद्रिकीकरण गरेर त्यसको प्राइस किटान गरेर त्यसको अब चाहिँ नयाँ पुनर्संरचना गर्छु भनेर चाहिँ यसले धेरै कुराहरू सङ्केत गरेका छ। अघि तपाईँले भने जस्तो चाहिँ अब ब्याङ्कमा रहेको पैसा मात्रै होइन, ब्याङ्कमा रहेको गैर ब्याङ्किङ सम्पत्ति नै पनि अब लिलाम भएको सम्पत्ति ब्याङ्कले जम्मा गरेर मात्रै बसेर पनि भएन, त्यसलाई त्यसको व्यवस्थापन गर्नको लागि अर्को अफिस मैले खडा गर्छु एउटा कम्पनी खडा गर्छु जस्ता कुराहरू गरेको छ। र यो विधेयकले के अरे यो नीति तथा कार्यक्रमले धेरै कुराहरूलाई सङ्केत गरेको छ कि खालि यसले तुरुन्तै हुने कुरा मात्रै गरेका छैन, तुरुन्तै अहिले चाहिँ जुन भइरहेका चाहिँ हाम्रो विकास प्रक्रियाहरू छन् त्यो प्रक्रियाहरूमा रिइभ्यालुएट गर्ने, रिप्रायोरिटाइज गर्ने, नयाँ बाटोमा नयाँ ढङ्गले चाहिँ के भने प्राथमिकीकरण गर्ने, पुरानो प्राथमिकताले अब काम गर्दैन भन्नेतिर यसले जोड गरेका छ र केही चाहिँ कुराहरूलाई यसले नयाँ कुराहरू पनि गरेका छ। नयाँ त भन्दिनँ म, कतिपय पुरानै कुरा केही केही नयाँ कुरा पनि अगाडि सारेको छ, जस्तो घन्टामा आधारित अब चाहिँ ज्याला प्रणालीमा जान्छु भनेको छ, अरू कतिपय देशहरू लागू भएको छ, जस्तो हाम्रो चाहिँ मन्थली तलब पेमेन्ट गर्ने गर्छौँ, अरू कतिपय देशमा चाहिँ हप्तामा पेमेन्ट गर्ने चलन छ, जति हप्ता चाहिँ छिटो छिटो चाहिँ पेमेन्ट गर्यो त्यति धेरै त्यो पैसाको सर्कुलेसन चाहिँ बढी हुने गर्दछ अथवा ट्रान्ज्याक्सन पनि बढी हुन्छ खर्च अथवा कन्जम्सनको प्याटर्न पनि परिवर्तन हुने गर्छ। अब घन्टामा आधारित ज्याला प्रणाली गर्छु यदि यस्तो कुरा चाहिँ सरकारीमा पनि लागू हुन सक्यो भने अब सरकारीमा पनि आधा घन्टा चार घन्टा काम गरेर गर्ने पनि प्रणाली गर्ने हो भने अहिले 8 लाख मान्छेले काम गर्छन् भने ल 2 लाख मान्छे घन्टामा आधार ल्याउन सक्यो भने अरू 2 लाख मान्छेले रोजगारी लिन सक्छन्। प्राइभेट सेक्टरमा यो कसरी लागू गर्ने यसका कतिपय कानुनी झन्झटहरू पनि छन्, यी जम्मै कुरा चाहिँ यसले अगाडि सारेको छ।
जस्तो अब अहिले हजुर हजुर अहिले अहिले जसरी यहाँले यी सुधारका जुन प्रयासका कुराहरू गर्नुभएको छ मूलत यसअघिका यहाँ पनि अर्थमन्त्री भइसक्नुभयो यसअघिका अब यदि हामीले हेर्ने हो भने चालु आर्थिक वर्षकै सन्दर्भमा पनि हेर्ने हो भने कतिपय चाहिँ शीर्षकहरूमा बजेटै छैन शीर्षक छ त के को लागि भने यो लोकप्रियताको लागि कमसेकम राखिदिउँ न यो बजेट त भयो भने व्यवस्था गरौँला भन्ने अब यो नगर्ने भनेको छ अहिलेको नीति कार्यक्रमले जुन यस्ता खालका काम नगर्ने भनेको छ यसले राजनीतिक चाहिँ जुन एउटा स्टन्ट झन् जुन शब्द अहिले छ नि यो स्टन्टमा चाहिँ कतिको प्रभाव पार्छ यी प्रमुख दल नै अलि अलोकप्रिय हुने हुन् कि कमसेकम हामीले बजेट नराखे पनि कार्यक्रम शीर्षक त राखेका थियौँ भन्ने अवस्था हुन्छ कि यसले अब अगाडि बढ्दै जाँदाखेरि कतिपय चाहिँ जोखिमहरू चुनौतीहरू पनि त सामना गर्नुपर्ने होला हाम्रो ट्रेन्डलाई ठ्याक्क
हजुर पक्का होला तर चाहिँ के छ भने अब त्यसले अर्को कुरा पनि गर्छ स्टन्टको कुरा तपाईँले उठाइहाल्नु हो अहिले नेपालमा के चलन छ भने पैसा चाहिँ सिंहदरबारले दियोस् खर्च चाहिँ म गर्छु भन्ने चलन छ प्रदेशका सरकार र स्थानीय सरकारले अनि आफू पैसा जेनेरेट नगर्ने अनि खर्च पाएदेखि खर्च गर्छु भन्ने एउटा चाहिँ त्यस्तो चलन छ अनि सिंहदरबारमै पैसा छैन भने चाहिँ उसले दिन्छ कि आफैले आफ्नो चाहिँ ऊ छैन जस्तो अमेरिकाले पैसा दियो नि म बनाउँछु अर्का विदेशले पैसा दियो नि म बनाउँछु भने जस्तै कुरा होइन र यो आफ्नो स्रोत हुनुपर्छ कि पर्दैन स्रोत बेगर चाहिँ खर्च त जसले पनि गरिदिन सक्छ नि अर्काले दियो भनेदेखि म बनाइदिन्छु भन्ने कुरा जस्तै कुरा हो त्यस हुनाले अब क्रमशः चाहिँ कस्तो परिस्थिति म देख्छु भने मैले पनि बनाउने हो मलाई सङ्घले पनि सहयोग चाहियो तर मूलत म आफ्नो खुट्टामा बढी उभिन्छु भनेर तलकाले भन्नुपर्ने दिन आउँदैछ र माथिकाले पनि म चाहिँ सबै कुरा गर्न सक्छु भनेर आश्वासन दिने अवस्था हुँदैन त्यसो भने मैले सक्ने मात्रै गर्छु भनेर उसले पनि भन्नुपर्ने स्थिति आउँछ त्यसो भने यो दुइटै कुरामा बढी यथार्थवादी बढी व्यवहारको व्यवहारवादी भएर जानुपर्ने मैले चाहिँ देखिरहेको छु अहिलेको हाम्रो देशको स्थिति किनभने म तपाईँलाई भनौँ गएको वर्ष हाम्रो चाहिँ राजस्व चाहिँ हामीले 14 खरब 20 अरब उठाउँछु भनेर यो वर्ष चालु वर्ष असार मसान्तसम्मको लागि 14 खरब 20 अरब उठाउँछु भनेर चाहिँ घोषणा गरेका छ अब फागुन मसान्तसम्म 6 खरब उठ्या थियो अब 4 महिना बाँक्यो चैत वैशाख जेठ असार असारमा पुरा महिनाको 1 खरब उधारले उठ्यो भने पनि 10 खरब मात्रै भयो बढी भएछ भने 10:30 होला 11 होला चाहिँ त्योभन्दा माथि जाने स्थिति छैन. 10 खरबमा अड्क्यो भने तपाईँको कति पैसा राजस्व घट्यो? 4 खरब घट्यो. 14 घट्यो, 4 खरब घट्यो भने तपाईँले विभिन्न ठाउँमा जाने पैसा कटौती हुँदै हुँदैन, प्रदेशमा जाने स्थानीयमा जाने पैसा कटौती हुँदै हुँदैन. 4 खरब भन्दा बढी हामीले 4 करोड 38 अरब चाहिँ सङ्घले प्रदेश र स्थानीयलाई दिन्छु भनेको छ बजेटबाट.
हजुर,
यो चालु बजेटमा 4 करोड चाहिँ दिन्छु भनेकोमा यदि उसको 4 करोड यता कटौती भयो भने त्यो 4 करोडको हिस्सामा पनि कटौती हुन्छ होला नि. त्यसो हुने बित्तिकै स्थानीयको पनि पैसा चाहिँ कटौती हुन्छ. दोस्रो चाहिँ हामीले वैदेशिक ऋण चाहिँ र अनुदान चाहिँ हामीले 2 करोड 18 अरब चाहिँ वैदेशिक ऋण लिन्छु भनेको छ र 53 खरब चाहिँ हामीले 53 अरब चाहिँ हामीले अनुदान आउँछ भनेर हिसाब गरेका छौँ यो बजेटको लागि. 53 अरब मात्रै अनुदान चाहिँ 7-8 अरब भन्दा आएको छैन अहिलेसम्म. अनि त्यो ऋण पनि 2 करोड 18 अरब मध्ये 70-75 भन्दा छैन.
अब यो जुन अवस्था छ यो अब यसलाई हामीले विश्लेषण गर्ने भने अझै अब यो भयावहतातर्फ अगाडि बढ्दै गएको देखिन्छ. अब मूलत यसलाई समाधान गर्न सक्ने भनेको हाम्रो उत्पादनले नै हो. तर अवस्था कस्तो देखियो भने अब पहिला चाहिँ गाउँबाट चाहिँ दुध तरकारी दाल यी चामल यी यावत कुराहरू चाहिँ गाउँबाट सहरमा आउँथे. अब अहिले त कस्तो देखियो भने गाउँमा चाहिँ सहरबाट ट्याङ्करले दुध बोकेर जान थाल्यो. त्यसै गरी अब केरा सहितका फलफूल पनि अब चाहिँ सहरबाटै गाउँ जान थाल्यो. यो ट्रेन्डलाई कसरी चेन्ज गर्ने? यो नगर्दासम्म त यी यहाँले भनेका कुराहरू पक्कै पनि सन्तुलनमा आउँदैनन्. अझै चाहिँ
तपाईँले यो कतिपय कुरा चाहिँ के छ भने सबै कुरा चेन्ज हुन सक्दैन.
हजुर,
विश्व चाहिँ के छ भने मोर इन्टिग्रेटेड भइसक्यो, विश्व एकीकृत हुँदैछ.
हजुर,
लेबरको हिसाबले पनि, विभिन्न प्रोडक्सनको हिसाबले पनि, मार्केटको हिसाबले पनि, होइन इकोनोमीको हिसाबले पनि लेबर चाहिँ विश्व चाहिँ इन्टिग्रेटेड छ. हिजो जस्तो आइसोलेटेड वर्ल्ड होइन. आज सूचना संसारको हिसाबले पनि, जस्तो भनौँ न अब फेसबुक फलाना अहिले सेकेन्ड भरमा सारा मान्छेले दुनियाँ कुरा गर्छ. यसमा इन्टिग्रेटेड वर्ल्ड हो यो. अलग भएर अब पहिलाको जस्तो पृथकता र टापु बनाउन सक्ने सम्भव देख्दिनँ म. नेपालका
70-75 लाख
छोटोमा भन्छु, त्यो इन्टिग्रेटेड सोसाइटीलाई अब फर्केर फेरि पुरानो ठाउँमा लान सक्ने अवस्था छैन. बरु के मात्रै हो भने यस्तो किसिमले इन्टिग्रेटेड भएर गएको सोसाइटीमा वर्ल्डमा हामीले हाम्रो क्षमता कसरी बढाउने भन्ने कुरामा मात्रै हामी केन्द्रित हुनु जरुरी छ. फर्केर चाहिँ अर्को ठाउँमा जान
सक्दैनौँ.
अहिले हामीले आफ्नो डोमेस्टिक इन्कम कहाँ चाहिँ सम्भव छ, सम्भावनाहरू कहाँ छन् र जहाँ जतिखेर चाहिँ के भने अरू कसैले चाहिँ पैसा दिँदैन भने हाम्रो आफ्नो डोमेस्टिक सोर्सलाई हामीले कसरी बढी चाहिँ प्रयोग गर्ने, जस्तो भनौँ न टुरिज्ममा हामीले चाहिँ बढी केन्द्रित गर्ने होला, जहाँ चाहिँ हाम्रो चाहिँ छिमेकी मुलुकहरू चाहिँ राइजिङ गरिरहेका छन्, पपुलेसन पनि छ, या हाम्रो चाहिँ के भने पानी सह सम्बन्धित उद्योगहरूमा चाहिँ बढी केन्द्रित हुने होला हाम्रो कच्चा पदार्थ भएको कारणले. हाम्रो र मेटेरियल र अल्टरनेट हामीलाई चाहिँ तुलनात्मक लाभ भएको कम्पेरेटिभ बेनिफिट भएको एरियामा बढी फोकस भएर हामीले हाम्रो रिसोर्सलाई हाम्रो चाहिँ साधनलाई परिचालन गर्ने र हाम्रो कमाइलाई चाहिँ केन्द्रित गर्नेतिर जानु पर्यो. त्यस्तै अनावश्यक भएका खर्चहरूलाई कटौती गर्नु पर्यो, जस्तो कतिपय नीतिगत परिवर्तन गर्दै हुन्छ. जस्तो उदाहरणको लागि हामी शिक्षामा चाहिँ सशर्त अनुदान भएर दिन्छौँ, विद्यालय खोल्या खोल्याउँ, शिक्षकहरू बढ्या बढै छ. अब पहिलाभन्दा बाटो पुगिरहेछ, टोल टोलमा बाटो पुगिरहेछ. हामी ढाँचा चाहिँ के गरिरहेछौँ भने बढी टोल टोलसम्म फेसिलिटी चाहिँ के भनेदेखि स्कुलै खोल्नेमा गएको, एउटा पालिकामा दुईटा विद्यालय खोलेर सबै पालिकामा चाहिँ गाडीबाट चाहिँ मान्छे सङ्कलन गर्ने र एउटा सेन्टरमा चाहिँ पढाउने खालको स्थिति बनाउने हो भने धेरै खर्च कटौती हुन्छ. कर्मचारी अथवा शिक्षक पनि कम चाहिन्छ.
यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद. उहाँ हुनुहुन्थ्यो एमाले उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे. अन्तर्संवादमा कुराकानी गर्नुहुँदै प्राविधिक मित्र राजु थापा सहित सन्तोष रेग्मी बिदा हुन्छु. नमस्कार.